अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
बाँकी प्रहरीद्वारा सुरक्षाका लागि विशेष महिला प्रहरीको परिचालन, राजमार्गमा तीव्र सवारी, बाँके राष्ट्रिय निकुञ्जका जनावर संकटमा।
बाँकेमा महिला प्रधानाध्यापक भएका विद्यालय नमूनायज्ञ बन्दै पूरै तलब कहिले नपाएको माओवादीका पूर्व लडाकुहरूको गुनासो।
भेरी अञ्चल अस्पतालमा भर्ना एक सुत्केरीको मृत्यु, रिपोर्टमा हेरफेर, स्क्रब टाइफस रोगबाट संक्रमित रुकुमकी एक किशोरीको ज्यान गयो।
र राराताल हेर्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि, बासको समस्या।
QFX सिनेमास बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX सिनेमास बागेश्वरी। बुकिङ तथा लोयल्टी मेम्बरको लागि सम्पर्क bageshwari.qfxcinemas.com, फोन 4113304110। QFX सिनेमास बागेश्वरी।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको धेरै ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363389।
अब पश्चिम डायरी विस्तारमा। शुरूमा सुरक्षामा विशेष महिला परिचालनको प्रसंग। बाँकी प्रहरीले चाडपर्वका बेला हुने दुर्घटना तथा आपराधिक गतिविधि रोक्न प्रहरी महिला विशेष टोली परिचालन गरेको छ। दशैं अघि परिचालित उक्त टोलीलाई तिहार र छठसम्म खटाउन लागि हो। नेपालगंज उपमहानगर र आसपास क्षेत्रमा 9 जनाको विशेष महिला टोली परिचालन गरिएको छ। टोलीले महिलाबाट हुने घटना न्यूनीकरण, विभिन्न स्थानमा चेक जाँच तथा जनचेतना प्रवाह गर्नेछ। उनीहरू जुनसुकै स्थानमा जति बेला पनि खटिनेछन्। महिला प्रहरीको आत्मविश्वास बढ़ाउन र सुरक्षा अनुमति गराउन टोली परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सरोज पौडेलले जानकारी दिनुभयो। यसबाहेक विभिन्न स्थानमा सादा पोशाकमा महिला टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। बढ़ी चोरी हुने, लुटपाट गरिने, राजमार्ग क्षेत्र र यातायात साधनमा सादा पोशाकका महिला राखिनेछ। आजको कान्तिपुरमा खबर छ।
पूर्व पश्चिम राजमार्गको शमशेरगंज खण्डमा मंगलबार दुम्सी मृत अवस्थामा फेला पर्यो। सड़कमा मृत अवस्थामा रहेको दुम्सीलाई भोलिपल्ट बिहान बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले फेला पारे। गत असोज 28 पूर्व पश्चिम राजमार्गको शमशेरगंजमा गाड़ीको ठक्करबाट पोथी बदेलको मृत्यु भयो। बदेललाई कुन गाड़ीले ठक्कर दियो भन्नेबारे बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका कर्मचारीले पहिल्याउन सकेनन्। सो घटनाको अघिल्लो दिन राजमार्गको मुगुवा खोला नजिकै 4 फीट लामो अजिंगर र पोथी रतुवा मृत अवस्थामा फेला पारे। यी त प्रतिनिधि घटना मात्रै हुन्। तीव्र गतिमा सवारी चलाउँदा राष्ट्रिय निकुञ्जका जनावर दुर्घटनाको शिकार हुने गरेका छन्। असोज यता निकुञ्जका 10 जनावर गाड़ीको ठक्करबाट मरेका छन्। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कले पनि राजमार्ग क्षेत्र जंगली जनावरका लागि मृत्यु मार्ग बनेको देखाउँछ। सो आर्थिक वर्षमा मात्र निकुञ्ज क्षेत्रका 56 जनावर गाड़ीको ठक्करबाट मरेका छन्। चालकले तीव्र गतिमा सवारी चलाउँदा जंगली जनावर दुर्घटनामा पर्ने गरेको निकुञ्जका कर्मचारी बताउँछन्। सड़क वारपार गर्ने बेला जनावर सवारी दुर्घटनामा पर्ने गरेको उनीहरूको भनाई छ। निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले निकुञ्जका जनावरका लागि राजमार्ग मृत्यु मार्ग रहेको बताउनु भएको छ। दिनहुने घटनाप्रति निकुञ्ज गम्भीर छ। उहाँले भन्नुभयो, सवारी दुर्घटना रोक्न र पानीका स्रोतमा निर्माणको पहल थालेका छौं। निकुञ्जका विभिन्न नौ स्थानमा साना ठूला पोखरी निर्माण गरिएको उहाँले बताउनु भएको छ। चालकले तीव्र गतिमा गाड़ी चलाउँदा भएका सड़क दुर्घटनामा परि पछिल्लो डेढ़ वर्षमा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका 66 जनावर मरेका छन्। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले कोहलपुरबाट यो खबर लेख्नु भएको छ।
बाँकेमा शिक्षक महिला प्रधानाध्यापक भएका अधिकांश सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन राम्रो भएको पाइएको छ। उनीहरूले नमूना योग्य विद्यालय निर्माणमा जुटेका छन्। बाँकेमा रहेका 362 विद्यालय मध्ये 34 विद्यालयमा शिक्षक महिला प्रधानाध्यापक छन्। त्यसमध्येमा आधारभूत तहमा 31 र माध्यमिक तहमा 3 शिक्षक महिलाले प्रधानाध्यापकको भूमिका निर्वाह गरिरहेका छन्। उनीहरू प्रधानाध्यापक भएका विद्यालयहरूको शैक्षिक गुणस्तर र प्रशासकीय व्यवस्थापन चुस्त दुरूस्त भएको पाइएको जिल्ला शिक्षा अधिकारी भीमबहादुर सावतले जानकारी दिनुभयो। कतिपय मदरसा र गुरूकुलमा पनि शिक्षक महिला प्रधानाध्यापक छन्। त्रिभुवन उच्च मावि कोहलपुर, धम्बजी उच्च मावि नेपालगंज, महेन्द्र उच्च मावि नेपालगंजमा शिक्षक महिला प्रधानाध्यापक रहनु भएको छ। धम्बजी र त्रिभुवन उच्च माविमा विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। कामप्रति पूर्ण इमान्दार र जिम्मेवारीलाई वहन गर्ने शक्ति शिक्षक महिलामा बढ़ी हुने गरेकाले पनि ती विद्यालयको शैक्षिक व्यवस्थापन राम्रो भएको पाइएको हो।
भेरी अञ्चल अस्पताल नेपालगंजमा सुत्केरीका लागि भर्ना भएकी एक महिलाको बिहिबार दिउँसो ज्यान गएको छ। नेपालगंज वडा नम्बर 22 ढोडे गाउँमा बस्ने 22 वर्षीय अनिता विश्वकर्माको ज्यान गएको पीड़ित परिवारले जानकारी दिएको छ। मंगलबार नै अस्पताल भर्ना भएकी तथा स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गराएकी सुत्केरीको कसरी ज्यान गयो? मृतकका दाई प्रदीप विश्वकर्माले भन्नुभयो, अपरेशनको झण्डै 10 घण्टासम्म सबै अवस्था सामान्य थियो। बिहिबार दिउँसोसम्म स्थिति सामान्य रहेको बताउँदै विश्वकर्माले भन्नुभयो, गाउँको स्वास्थ्य चौकीमा ब्लड प्रेसर लेखिएको स्थानमा अस्पतालका डाक्टरले केयरमेट गरेर अनुपात बढ़ाउने काम गरेका छन्। बिरामीको अवस्था अचानक बिग्रिएपछि आईसीयूमा लगियो। दैनिक नेपालगंजसँग उहाँले भन्नुभयो, त्यसपछि बिरामीको रिपोर्ट कार्ड पनि लगे। डाक्टरले किडनी र ब्रेनको नसा फाटेको भन्दै अब घर लैजाने तयारी गर्नुहोस् भनेर सूचना दिएपछि बहिनीको ज्यान गएको थाहा भयो। मृतकका दाई प्रदीपले भन्नुभयो, मृत्युको वास्तविक कारण जानकारी नभएसम्म हामी सब बुझ्दैनौ। मृतकका पति पवन विश्वकर्माले स्वास्थ्य ठिक रहेको र स्वास्थ्य चौकीबाट अस्पताल लैजानुहोस् भन्ने निर्देशन पाएपछि मात्र ल्याएको बताउनु भएको छ। आजको दैनिक नेपालगंजमा खबर छ।
यसैबीच स्क्रब टाइफसबाट संक्रमित एक किशोरीको ज्यान गएको छ। रूकुम स्यालापाखा दुई भुरुङ्गाकी 17 वर्षीय रूपशिला रावलको उपचारकै क्रममा ज्यान गएको हो। केही समय अघि काठमाडौँको भेनस अस्पतालमा उपचार गरेर फर्किएकी रावललाई पुनः उस्तै रोगका लक्षण देखेका थिए। औषधि सेवन गरिरहेकी रावललाई उपचार गर्न काठमाडौँ लैजाने क्रममा सल्यानको कपुरकोटमा मृत्यु भएको रावलका काका केशव रावलले जानकारी दिनुभएको खबर कान्तिपुरले छापेको छ। पश्चिम डायरीमा समाहित शिक्षालाई प्रभावकारी गराउने उपाय,
शिक्षकहरू सकारात्मक पहिलो हुनु पर्यो, दोस्रो ट्रेन शिक्षक हुनु पर्यो, तेस्रो भौतिक संरचनाहरू अपाङ मैत्री हुनु पर्यो
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
कोरियन कंपनी का अत्याधुनिक सैमसुंग कंपनी का सामान अब नेपालगंज में
मध्यपश्चिमक एकमात्र सैमसुंग कंपनी को अत्याधुनिक डीलर सैमसुंग प्लाजा सुर्खेत रोड धम्बोजी।
सैमसुंग का निके आधुनिक तथा गुणस्तरीय मोबाइल फ्रिज टीवी वाशिंग मेसिन वैक्यूम क्लीनर माइक्रोवेन एयर कंडीशन एसी लगायत का संपूर्ण एसेसरीज उपलब्ध।
सैमसुंग का कोरिया में उत्पादन होने स्तरीय सामान अब सैमसुंग प्लाजा बाट।
सैमसुंग प्लाजा सुर्खेत रोड सिटी प्यालेस होटल मुनि थम्बोजी नेपालगंज। फोन नंबर 081-10-66।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ ब्याङ्कले 7% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याए छ नि।
हो र, सिद्धार्थ ब्याङ्कले नै 7% ब्याज दिने भएपछि अरू के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईँ नि?
सिद्धार्थ ब्याङ्क, तपाईँको समृद्धिको सहयात्री।
शीले रंगाऊं पशुपति पेश कई रंग ले अपनो संसार सजाऊं रंगाऊं है रंगाऊं
पशुपति पेश खुशी का रंग हरू
आज पनि डाक्टर बिहान पनि डाक्टर दिउँसो डाक्टर राति पनि डाक्टर त्यहाँ त पुरै नभए
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नुको लागि खेत्र टेलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे भिडियो एक्सरे 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा
रगत दिशा पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063 खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
साथै विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सर एफएम .ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक पहुँच स्थापित गर्नका लागि समाहित शिक्षालाई जोड़ दिनुपर्ने माग उठ्न थालेको छ। त्यसका लागि शिक्षक विद्यालय नै अपाङ्ग मैत्री बन्न जरूरी छ। थप कुराकानी गर्दै नेपाल अपाङ्ग महासंघका क्षेत्रीय अध्यक्ष भावुक जङ थापा।
सबै प्रकारको बालबालिका अपाङ्गता मात्रै नभएर अरू प्रकारका अरू पछाडि पारिएका पछाडि परेका बालबालिकाहरूलाई पनि शिक्षा दिनुपर्ने भएकोले अब विभिन्न प्रकारका बालबालिका हुन सक्छ। कोही शारीरिक हुन सक्छ, कोही दृष्टिविहीन हुन सक्छ, कोही बहिरा होला, कोही बौद्धिक होला। उनीहरूलाई उनीहरूको इन्ट्रेस्ट उनीहरूको आवश्यकतालाई बुझेर शिक्षा दिनुपर्ने हुन्छ।
त्यही त यो अभ्यास कति सकारात्मक छ अहिलेको कन्टेन्टमा हेर्दाखेरि।
यसको लागि हामीले प्रयासहरू धेरै गर्नुपर्नेछ। अब हामीले त्यसको लागि चाहिँ त्यो किसिमको एडभोकेसी त्यो किसिमको विद्यालयहरूमा पनि त्यो टिचरहरूलाई पनि ट्रेनिङहरू पाएका छन् र कतिपयले सदुपयोग गरेका छन्, कतिपयले सदुपयोग नगरेको अवस्था छ। त्यस कारणले यसलाई चाहिँ नि अलिकति गम्भीर किसिमले चाहिँ नि बुझेर लिएर जानुपर्छ र सबैले सकारात्मक सोच गरेर लिएर गयो भने यो चाहिँ सजिलैसँग हुन सक्छ। तर यहाँले भने जस्तो एकदम गति लिएर अगाडि बढेको अवस्था चाहिँ छैन।
तर अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष शिक्षाको जरुरत होइन?
विशेष शिक्षा भन्दा पनि अब त समावेशी समाहित शिक्षाको आवश्यकता हो, होइन? अब किनभनेदेखि उनीहरूको अनुकूलको शिक्षाहरू प्राप्त गर्न पाउनु पनि उनीहरूको पनि अधिकार हो।
तर त्यो अनुसार शिक्षकहरूलाई त्यो प्रविधिसँग जोड्नको लागि तालिमहरू दिएको छैन अझै पनि व्यवस्थित तरिकाले भने त समस्या जटिल जस्तो देखिन्छ नि, होइन?
हो, अब यही कुराहरू बुझाइ जस्तै तालिम छैन भनेदेखि तालिम जिल्ला शिक्षा कार्यालयसँग माग गर्नु पर्यो अनि जिल्ला शिक्षा कार्यालयले माथि मन्त्रालयमा अथवा विभागमा पठाएर उहाँले माग गर्नुपर्छ। छैन भन्दैमा हामीका कोही ट्रेन टिचर छैन भन्दैमा बालबालिका त्यस्तो किसिमको बालबालिकालाई भर्नै नलिने चाहिँ होइन। हामीका प्राविधिक छैन अथवा त्यो तालिम लिएको मान्छे छैन भनेर त्यसरी आउँछन् भनेदेखि उसलाई आवश्यकता के हो, उसलाई कस्तो किसिमले तालिम दिनुपर्छ, त्यो तालिम माग जिल्ला शिक्षा कार्यालयबाट गर्नु पर्यो।
त्यो राज्य तहबाट हुन सकेका छ कि छैन? जस्तो जिल्ला शिक्षा कार्यालय त्यो रोल त्यो भूमिका निर्वाह गर्न सकेका छ कि छैन? बाँकीको कन्टेन्ट हेर्दाखेरि के छ अवस्था?
बाँकीको कन्टेन्ट हेर्दाखेरि चाहिँ नि अहिलेसम्म चाहिँ गरिरहेको पनि छ तर जुन भने जस्तो चाहिँ नि त्यो सजिलैसँग र पर्याप्त भने जस्तो चाहिँ त्यो छैन। कतिपय विद्यालयहरूमा बहिरालाई पढाउने टिचरहरूले राम्रोसँग तालिम प्राप्त गरेका छैनन्। अब तालिम प्राप्त गर्नको लागि के गर्नुपर्छ, कहाँ माग गर्नु पर्यो, कसलाई भन्नु पर्यो भन्ने कुराहरूको पनि जानकारी छैन।
अपाङ्गता भएका बालबालिकाहरूले पनि साङ्गसरका बालबालिकाहरूकै स्थितिसँग दाजेर शिक्षा पाउने उनीहरूको अधिकार होला त्यो अधिकारलाई स्थापित गर्नको लागि के गरिनु जरुरी छ
यहाँले एकदम राम्रो प्रश्न गर्नुभयो अपाङ्गता भएका बालबालिका पनि अरु बालबालिका समान नै शिक्षा प्राप्त गर्न पाउनुपर्छ भन्ने हाम्रो पनि एउटा अभियान हो एडभोकेसी हामीले त्यो किसिमको गरिरहेको छौं त्यसकारणले त्यस्तो किसिमको गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि शिक्षकहरू सकारात्मक पहिलो हुनु पर्यो दोस्रो ट्रेन शिक्षक हुनु पर्यो तेस्रो भौतिक संरचनाहरू अपाङ्ग मैत्री हुनु पर्यो टीचरहरूको व्यवहार पनि अपाङ्ग मैत्री हुनु पर्यो टीचरहरूले पनि यो सोच्नु पर्यो कि अपाङ्गता भएका बालबालिका पनि बालबालिका हुन् उनीहरूको शारीरिक अवस्था त्यस्तो भए तापनि उनीहरूको बौद्धिक क्षमता पनि हुन्छ हामीले त्यो किसिमको सहयोग गर्नुपर्छ भेदभाव रहित वातावरणले पढायो भने पक्कै पनि समान हिसाबले चाहिँ हुन्छ जस्तै उनीहरूको खेलकुद त्यही कुरा लियौं उनीहरूको क्षमता र योग्यता अनुसार खेलकुद विभिन्न किसिमको कक्षा कोठामा गर्ने क्रियाकलापहरूमा पनि उनीहरूलाई पनि सहभागिता गराउने गरेको खण्डमा चाहिँ उनीहरूले पनि अपनत्व फिल गर्छन्
नेपाल अपाङ्ग महासंघका क्षेत्रीय अध्यक्ष भावुकजङ थापा कालीकोटको बहुचर्चित कर्णाली करिडोर खलालु हुम्ला सड़क अन्तर्गत कालीकोट जीतीदेखि सन्नीगारसम्म 14 किलोमिटर ट्रैक खुलेको छ नेपाली सेनाको टोलीले उक्त खण्डको कड़ा चट्टानी भीर फुटाएपछि बाटो खुलेको हो शिलान्यास भएको 16 वर्षपछि सरकारले खलालु हिल्सा सड़क निर्माण जिम्मा सेनालाई दिएको थियो अहिले जीती सन्नीगार खण्डमा गाड़ी सञ्चालन हुन थालेको छ फेरी मार्फत कर्णाली नदी पार गरी 7 मिनी टाटा जीप ट्रैक्टर सन्नीगाड पुगेका छन् ट्रैक खुलेसँगै यहाँका रकु मेहलमुड़ी मुम्रा सिपखाना सिउना फोकोट र बदालकोट गाविस सड़क सञ्जालमा जोड़िएका छन् कान्तिपुर दैनिकमा तुलाराम पाण्डेले कालीकोटबाट खबर लेख्नु भएको छ
राराताल हेर्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि बास बस्ने समस्या हुन थालेको छ रारामा रहेको एकमात्र डाँफी होटल सहित मुगुको तालचा विमानस्थलका होटल भरिभरा हुन थालेका छन् रारा घुम्न हवाई तथा स्थल मार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदा होटलहरू भरिभरा भएका हुन् राराताल घुम्न दिनहौ हवाई तथा सड़क मार्ग भएर 300 भन्दा बढ़ी आन्तरिक पर्यटक जाने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ रारा घुम्न जाने पर्यटकको संख्या पछिल्ला दिनमा निकै बढेपछि त्यसको चाप मुगुका होटेलहरूले धान्न सकेका छैनन् रारा घुम्न जाने पर्यटकले न्यानो कपडा अन्य बन्दोबस्तीका सामान आफै लैजाने गरेको भिजिट कर्णाली टुर्स एण्ड ट्राभल्सका संचालक राजु कार्कीले बताउनुभयो हवाईजहाज बस जीप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न जाने गरेको पाइएको छ पश्चिम डायरीमा लोकमान प्रकरण कसरी टुङ्ग्याउनु पर्ला
नराम्रा कार्यलाई छन् भने उहाँलाई दण्ड सजाय गर्ने र छैनन् भने उहाँलाई न्याय दिलाएर अगाडि बढाउन सक्नुपर्छ
लगायतका सामग्री हामीसँगै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
सूचना साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा यस कालिका फूड प्रोडक्सनले सञ्चालन गरेको चिप्स उत्पादन उपआयोजनामा 1,40,49,208 रुपियाँ 22 पैसा कुल लागत रहेको जानकारी गराइन्छ साथै रिजम एफीबाट 69,52,004 रुपियाँ 11 पैसा अनुदान स्वरूप रहेको र यस कालिका फूड प्रोडक्सनले ₹70,97,204 रुपियाँ 11 पैसा लगाउनु पर्ने भएको जनाइन्छ यस उपआयोजनाको मुख्य उद्देश्य भनेको आलु प्रशोधन उद्योग सञ्चालन गरी आलु खेतीको प्रवर्धन गर्दै साना तथा मझौला स्तरका कृषकको आय स्तर वृद्धि गर्ने र उच्च मूल्य जाने गुणस्तरीय तथा स्वस्थ आलुको खाद्य वस्तुहरू प्रशोधित गरी बिक्री वितरण गर्ने हो कम्पनी स्थापना पश्चात 15, 25, 80 र 100 ग्रामका चिप्सका प्याकेटहरू बजारमा उपलब्ध हुनेछन् प्रोप्राइटर अञ्जु पौडेल व्यवस्थापक मित्र राज घिमिरे सुभाष कालिका 8 तिल्कना
चाडबाड आउँछन् जान्छन् फेरि आउँछन् जान्छन् हजुरले मैले भनेको कहिले मान्नु भएन
थाहा छ तिम्रो कुरा त्यही साडी सुटको कुरा त गर्न खोजे होला मैले ल्याएको छैन र
ल्याउनु त ल्याउनु भएको छ तर नवदुर्गा इन्टरप्राइजबाट ल्याइदिनु भएको छैन
हजुर हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ सम्पर्क नवदुर्गा इन्टरप्राइजेस न्यू रोड नेपालगञ्ज बाँकी सम्पर्क नम्बर 081-525-561-98-85-44-244
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्
हामीलाई होइन नेपाल स्टोरलाई सम्झनुहोस्
नेपाल स्टोर धुम्बोजी नेपालगञ्ज
आउन त दिउ त्यो मान्छेलाई आज पनि ठग्नु भएछ अब त जति फकाए नि मान्ने होला छैन के अरे
ओहो आज त ढिलो पो भइहाल्यो
सुन त लौ यो सामान राख।
वाउ कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो लिएहाले, अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज, महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98 86 53 900।
सूचना, यस फेरी अञ्चल यातायात व्यवसाय संघको यही कार्तिक 25 र 26 गते हुन गइरहेको साधारण सभामा भाग लिने सम्पूर्ण व्यवसायीहरूले आफ्नो सवारी साधन आफ्नो नाममा नामसारी गर्ने भनी पटक पटक सूचना गरिए तापनि अहिलेसम्म केही व्यवसायीहरूको नाम छुटेकोले आफ्नो गाड़ी नामसारीको लागि यही कार्तिक 11 गतेसम्म यस संघमा निवेदन दर्ता गर्न हुन पुनः सूचित गरिन्छ। साथै 2 प्रति पासपोर्ट साइजको फोटो संघको प्रशासन शाखामा उपलब्ध गराइदिन हुन समेत जानकारी गराइन्छ। भेरी अञ्चल यातायात व्यवसाय संघ प्रधान कार्यालय नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। मुलुक अहिले लोकमान मय जस्तै छ। लोकमान सिंह कार्की मुद्दालाई कसरी किनारा लगाउनु पर्ला, सुनौ नागरिक आवाज।
म महानन्द ढकाल। अहिले वास्तवमा लोकमान कार्कीले देश हल्लाएका छन् त्यसरी हामीले हेरिरहेका छौँ। नीति ठूलो हो, व्यक्ति ठूलो होइन। कार्कीको विषयमा जुन अहिले चर्चा परिचर्चा भइरहेको छ, यो विषयलाई धेरै लम्ब्याउनु हुँदैन र यसलाई जति सक्दो छिटो किनारा लगाउनु पर्ने जरुरी देखिएको छ। यदि उनले गरेको कुनै त्यस्ता नराम्रा क्रियाकलापहरू छन् भने ती क्रियाकलापको आधारमा उनलाई दण्ड सजाय पनि गर्नुपर्छ। यदि लोकमान पनि अन्यायमा परेको हुन सक्छ, त्यसलाई पनि गरेर यदि ऊ पनि अन्यायमा पर्नुहुन्न भन्ने त्यस्तो लाग्छ।
म हरिप्रकाश भण्डारी। लोकमानको समस्यालाई सबैभन्दा छिटो टुङ्ग्याउनका लागि नेपालका राजनीतिक दलहरूले सबैभन्दा सक्रिय भूमिका निभाउनुपर्छ। एकदमै अख्तियार जस्तो एकदमै नेपाली जनताले विश्वास गरेको जिम्मेवार व्यक्तिले नै त्यसरी एउटा अधिनायकवादी तरिकाले व्यवहार गरिरहँदा यो चाहिँ एकदम मान्य छैन। जनताहरूले यसलाई स्वीकार्न सक्दैनन्। जसले लोकमानलाई बचाउन खोज्छ त्यसलाई पनि एकदमै छानबिन गर्नुपर्छ, त्यो विषयमा पनि खोज अनुसन्धान हुनुपर्छ भन्ने मलाई लाग्छ।
मेरो नाम रामप्रसाद देव। राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमै पुगिसक उहाँले गरेका नराम्रा कार्यलाई छन् भने उहाँलाई दण्ड सजाय गर्ने र छैनन् भने उहाँलाई न्याय दिलाएर अगाडि बढाउनु सक्नुपर्छ।
सन्तोष श्रेष्ठ। कानुन सम्बन्ध कानुनका आधारभूत सिद्धान्तहरू पालन गरेर जसरी हुन्छ छिटोभन्दा छिटो यस समस्यालाई समाधान गरिदिनुपर्छ।
म विक्रम शेषर। अब नीति निर्माणकर्ताहरूको जुन विशेष समझदारी, त्यसको सत्य के हो, त्यो चाहिँ छिटो छिनोफानो गरेर छिटो टुङ्गाउनुपर्छ।
म बेगम थापा। राजनीतिक सहमति र समझदारीमा गर्नुपर्छ। विगतमा केही गरेका कामहरू लोकमानका राम्रा पनि हुन्, सबै नराम्रो भन्न मिल्दैन।
दाङ तुलसीपुरका शिवलाल केसी 2060 तत्कालीन माओवादी सेनामा प्रवेश गर्नुभयो। माओवादी शान्ति प्रक्रियामा आएपछि 5 डिभिजन अन्तर्गत रोल्पाको दहवन स्थित मुख्यालयमा रहेका उहाँका लागि राज्यले मासिक भत्ता तोकेको थियो 5,000 रूपियाँ। तर उक्त रकम पूरै केसीको हातमा कहिले परेन। उहाँ भन्नुहुन्छ, मैले पूरै तलब कहिल्यै पाइन। केसीले मात्र होइन, पूरा भत्ता नपाएको भनी गुनासो गर्ने थुप्रै लड़ाको छन्। सरकारले तोकेको 5,000 रूपियाँ मासिक भत्ता पूरै आफूहरूले कहिले नपाएको उनीहरूको भनाई छ। पार्टी संगठनका लागि भन्दै भत्ताबाट मासिक रूपियाँ रकम कति हुने गरेको अनुभव उनीहरू सुनाउँछन्। बिजौरी 6 करण चौधरीले पनि सरकारले तोकेको मासिक भत्ता पूरै कहिले नपाएको बताउनुभयो। पार्टी संगठनको हित र वाइसएलका लागि भन्दै रकम काटिन्थ्यो, मैले 3,000 रूपियाँ मात्र पाउँथे। उहाँले भन्नुभयो, सरकारले प्रति लड़ाको 5,000 दरले मासिक भत्ता दिने गरे पनि उनीहरूले पूरै नपाएको गुनासो गरेका छन्। देवेन्द्र बस्नेतले दाङबाट नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
सिनेगलकी पशु विकास मन्त्री एमबेक एप्सले बर्दिया कालिका गाविसका महिलाले सञ्चालन गरेको बाख्रा पालन अवलोकन गर्नुभएको छ। बाख्रा पालन अवलोकनपछि उहाँले नेपालका महिलाले बाख्रा पालनबाट आय आर्जन गरिरहेकाले सेनेगलका महिलालाई पनि यस व्यवसायमा सक्रिय गराउने बताउनुभयो। हेपर इन्टरनेशनल नेपाल कालिका गाविस सामुदायिक विकास संस्था र सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा अनुगमन गरिएको हो।
समाजलाई सुरक्षित र सभ्य कसरी बनाउन सकिन्छ भन्ने विषयमा बिहिबार बाँकेका सुरक्षा अधिकारी र व्यवसायहरूबीच छलफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको छलफलमा अञ्चल प्रहरी प्रमुख धीरू बस्नेत, बाँके प्रहरी प्रमुख टेक प्रसाद राई, नेपालगंज उद्योग वाणिज्य संघ र निर्माण व्यवसायहरूसँग बाँकेका प्रतिनिधिहरूको सहभागिता थियो। शान्ति सुरक्षा फोहोर व्यवस्थापन सामाजिक अपराध लगायतका एजेण्डामा सुरक्षा अधिकारी र व्यवसायहरूबीच छलफल भएको हो। अवध पोस्टमा खबर छ।
नेपाली कथानक चलचित्र धनबाङको नेपालगंजमा च्यारिटी शो गरिएको छ। दुर्गा खड्गाको निर्माण, ऋषि नेउपानेको निर्देशन तथा मौनता श्रेष्ठको कथा लेखनमा तयार पारिएको उक्त चलचित्र पहिलो पटक हिजो लक्ष्मी चलचित्र मन्दिरमा च्यारिटी शो गरियो। उक्त चलचित्रमा बाँके खजुराका भरत थापा र धरान निवासी समिता गिरीको मुख्य भूमिका रहेको छ।
पश्चिम डायरीमा अब नागरिक म तिहार नजिकैसँगै नगर नै थर्कमान हुने गरी विस्फोटक पदार्थहरू पड्कन थालेका छन्। रमाइलोका नाममा रकेट, भुइँचम्पा, पटका, आतिशबाजी गर्ने गरिए पनि यसले ठूलो नोक्सानी समेत निम्ताएका खबर सार्वजनिक भइरहेका हुन्छन्। यसलाई कसरी रोक्न सकिएला? आजको नागरिक मतमा बाँके कम्दीका रीता गिरीको विचार।
पहिला त अब प्रशासनबाटै यो पटेका पड्काउनलाई रोक लगाउनु पर्यो र जनमानसमा पनि जनचेतनाका कार्यक्रमहरू केही गर्नु पर्यो र रेडियोबाट प्रचार प्रसार हुनु पर्यो कि यो पटेका पटाउनु स्वास्थ्यको लागि हानिकारक छ। यसबाट जुन कार्बन डाइअक्साइड वातावरण मिसिन्छ यसले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर पार्ने भएको हुनाले यो पटेका पड्काउनु हुँदैन, बरु बत्तीहरू बालौं, झिलिमिली गरौं, रमाइलो गरौं, नाचगान गरौं। यो पटेका पड्काउने चाहिँ तिहारमा राम्रो कुरा होइन।
खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके प्रहरीद्वारा सुरक्षाका लागि विशेष महिला प्रहरीको परिचालन, राजमार्गमा तीव्र सवारी, बाँके राष्ट्रिय निकुञ्जका जनावर संकटमा।
बाँकेमा महिला प्रधानाध्यापक भएका विद्यालय नमूना योग्य बन्दै पूरै तलब कहिल्यै नपाएको माओवादीका पूर्व लडाकुहरूको गुनासो।
भेरी अञ्चल अस्पतालमा भर्ना एक सुत्केरीको मृत्यु, रिपोर्टमा हेरफेर, स्क्रब टाइफस रोगबाट संक्रमित रुकुमकी एक किशोरीको ज्यान गयो।
र राराताल हेर्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि, बासको समस्या।
पश्चिम डायरी krishnasarifm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै निशु र म प्रिया विदा हुन्छौ। आज कार्तिक 12 गते शुक्रबार, अक्टोबर 28 तारिक एम पञ्चकको पहिलो दिन, आज काग तिहार। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।